यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पाँच पूर्व मन्त्री सहित 55 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि हिजो एकै दिन 33 दलद्वारा निवेदन पेश। निर्वाचनको वातावरण बनाउन सहयोगका लागि प्रधानमन्त्री सुशीला कार्कीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह। सुडानमा ड्रोन आक्रमणमा परि 33 बालबालिका सहित 50 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको लीग चरणको अन्तिम खेलमा कर्णाली एक्सद्वारा जनकपुर बोल्ट्स 3 रनले पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थलका संरचना निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै पाँच जना मन्त्रीहरू सहित 55 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू स्वर्गीय पुष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य र दीपक चन्द्र अमाते लगायत पूर्व मन्त्रीहरू विरूद्ध मुद्दा दायर गरेको जनाएको छ। विमानस्थल निर्माणका क्रममा 8,36,73,55,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ। मुद्दामा तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीश चन्द्र लाल सुमन, प्रदीप अधिकारी लगायत 55 जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। हिजो न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अधिकारी संघीय अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई भने 5,00,000 धरोटीमा छोड्न आदेश दिएको छ। अधिकारी र भण्डारीमाथि नलिनचोकमा हेलीपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। आयोगका अध्यक्ष तप बहादुर मगर सहितको आयोगको टोलीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेको हो। प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 आयोगमा परेका उजुरी, उजुरी उपर भएका छानबिन तथा अनुसन्धान विवरण, सरकारलाई गरिएका सिफारिश, मानव अधिकार संरक्षण र सम्वर्धनका लागि आयोगबाट वर्षभरि भएका कार्यको विवरण, आयोगबाट भएका सिफारिशको कार्यान्वयनको अवस्था, आयोगको सहकार्य र समन्वय, आयोगका उपलब्धि, चुनौती तथा सम्भावित उपाय र आयोगले आगामी दिनमा चाल्नुपर्ने कदमबारे उल्लेख गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गर्नुभएको छ। हिजो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन 21 गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गर्नुभएको हो। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको बताउनुहुँदै प्रधानमन्त्री कार्कीले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले जेएनजी प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले हालको परिस्थितिको निकासका लागि निर्वाचन भन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ़नुपर्ने धारणा राख्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउनु भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीका लागि हिजो 33 राजनैतिक दलले निवेदन दिएका छन्। निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनैतिक दलले भोलि मंगलबारसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका सह सचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्राप्त भएका निवेदन उप अध्ययन गरी मंगिर 26 गतेसम्म स्वीकृत गरिने आयोगले जनाएको छ। त्यसै गरी आगामी पुष 13 र 14 गते समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची पेश गर्ने समय तोकिएको छ भने माघ 4 गते प्रारम्भिक सूची प्रकाशित गरिने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसका केही सांसदले हिजो संसद पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको छ। सांसद श्याम घिमिरे सहित केही कांग्रेस सांसदहरूले हिजो सर्वोच्चमा रिट पेश गर्नुभएको हो। रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। नेपाली कांग्रेसले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको थियो। मध्य प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा हिजो मध्य प्रदेश भवनमा आयोजित समारोहमा उहाँलाई प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। यसै गरी नवनियुक्त 3 जना मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराइएको छ। जनमत पार्टीबाट अर्थमन्त्रीमा महेश प्रसाद यादव, नेपाली कांग्रेसबाट बिना विभागीय मन्त्रीमा जगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीबाट बिना विभागीय मन्त्रीमा कनिष पटेल नियुक्त हुनुभएको छ। उहाँहरूलाई प्रदेश प्रमुख डाक्टर कर्णले शपथ गराउनु भएको थियो। यसैबीच मध्य प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले यही मंगिर 24 गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। हिजो बसेको सत्तापक्ष गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम अशिष यादवले जानकारी दिनुभयो। गृह मन्त्रालयले बर्दियाको बडैया ताल चारकी एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री ओम प्रकाश अरियालले यस घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउनुहुँदै मन्त्रालयले हिजो सचिव स्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अरियाल र एकजना सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको निष्पक्ष र सत्य तथ्य रूपमा जाँचबुझ गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ। गृहमन्त्री ओम प्रकाश अरियालले जेएनजी आन्दोलनका अगुवाले राख्नुभएका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। गृह मन्त्रालयमा जेएनजी अगुवा सहितको हिजो भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले जेएनजीको भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्न समेत नसक्ने बताउनुभयो। मन्त्री अर्यालले भदौ 23 र 24 गतेका घटनालाई सरकारले एउटा कुनै दृष्टिकोणबाट मात्र नहेरेको भन्दै सबै पक्षको आवाज अनुसार निष्पक्ष रूपमा काम गरिने स्पष्ट पार्नुभयो। जेएनजी युवाहरूले देशैभर आन्दोलनमा उत्रेका कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको भन्दै आन्दोलनकर्मीलाई अपराधीकरण नगर्न आग्रह गर्नु भएको थियो। छलफलमा जेएनजी अगुवाको तर्फबाट 10 प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दंगाल तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारीको उपस्थिति रहेको थियो। सभामुख देवराज घिमिरेले संघीय संसद नै महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्ट्याई गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्नुपर्ने बताउनु भएको छ। 19 संघीय संसद सेवा दिवसका अवसरमा आयोजित उत्प्रेरित कर्मचारी उत्कृष्ट संसद सेवा विषय कार्यक्रममा सभामुख खिमिरेले संसद महत्वपूर्ण अंग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुशासन मार्फत भ्रष्टाचार अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। हिजो ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सही प्रतिनिधि छनौट गर्न आग्रह गर्नुभयो। सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु भएको पनि मन्त्री खरेलले स्पष्ट पार्नुभयो। सरकारले आगामी फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पारेसँगै पाल्पामा पनि जिल्ला निर्वाचन कार्यालय, सरोकारवाला लगायत विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको एक रिपोर्ट।
नियमित रूपमा गर्ने हो भने 2084 सालमा प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने हो। तर गत भदौ 23-24 गते भएको जेएनजी आन्दोलनपछि गठित सरकारले यही फागुन 21 गतेलाई प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ। फागुन 21 गते हुने आम निर्वाचनमा मतदान गर्न मतदाताहरू पनि उत्साहित देखिन्छन्। मतदाता हरिबहादुर थापा छेत्री:
प्रतिनिधि सभा निर्वाचन देशको एउटा निकासको निम्ति अति आवश्यक छ। उत्साहका साथ जनताहरू लागेका छन्।
जिल्लामा क्रियाशील राजनीतिक दलहरू पनि फागुन 21 गति हुने निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेका छन्। जिल्लामा पुराना राजनैतिक दल एमाले कांग्रेसकै वर्चस्व रहे पनि नयाँ दल समेत निर्वाचनमा केन्द्रित भएर पुरानालाई उछिन्ने दाउमा छन्। रासोपा पाल्पाका उपसभापति सुमन गैरे:
चुनाव समयमै होस्, त्यसका लागि रासोपा देशैभरि तयार अवस्थामा छ।
यता 10 पार्टी एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टीले एकीकरणको फाइदा उठाउने दाउमा छ। जिल्लाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आफ्नो पार्टीको महाधिवेशनसँगै निर्वाचनको तयारीमा जुटेको पाइएको छ। कांग्रेस सभापति हिमाल दत्त श्रेष्ठ र एमाले अध्यक्ष ओम बहादुर घर्ती:
अधिवेशनलाई पनि हामी सम्पन्न गर्ने र सँगसँगै नेपाली कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल पनि भएको कारणले गर्दाखेरि आम निर्वाचन यो डेमोक्रेसीको एउटा मेरुदण्ड पनि भएको कारणले गर्दाखेरि यसमा स्वाभाविक रूपमा नेपाली कांग्रेसले भाग लिएर जानेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु।
नेकपा एमाले आफ्नो सांगठनिक गतिविधि गरिरहेको छ। फागुन 21 गते निर्वाचन हुन गइरहेको छ, त्यसको लागि हाम्रो सांगठनिक गतिविधि नै त्यसको तयारी हो।
आगामी निर्वाचनका लागि जिल्लामा कुनै पनि नयाँ मतदान स्थल थपिएको छैन। जिल्लामा यो निर्वाचनका लागि 6,146 जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ। निर्वाचन कार्यालय पाल्पा फागुन 21 गते हुने निर्वाचनको तयारीमा रहेको निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो:
मतदाता नामावली जुन चाहिँ दर्ता र अध्यावधिको लागि चाहिँ हामीले कार्य गरेका थियौँ त्यो रुजु गरेर निर्वाचन आयोगमा पठाएका पनि छौँ। मतदान स्थलको पनि बैठक गरेर हाम्रो जिल्लामा चाहिँ थपट भएको छैन। निर्वाचनको लागि तयारी अवस्थामा नै छौ।
बदलिदो परिस्थितिमा आगामी निर्वाचनमा युवा पुस्ताको भावना बुझ्ने, सुशासन विकास र सबल नेतृत्वलाई नै जनताले रोज्ने हुनाले सोही तर्फ केन्द्रित भएर तयारीमा लाग्नुपर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नागढुङ्गा नौबिसे सड़क खण्ड पर्सि बुधबारदेखि आगामी पुस 1 गतेसम्म दैनिक 5 बन्द गरिने भएको छ। ट्राफिक व्यवस्थापन गरी सड़क निर्माणलाई गति दिने गति दिन दैनिक 5 घण्टा सड़क बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डु र धादिङले संयुक्त रूपमा सूचना प्रकाशित गरी जानकारी गराएका छन्। सड़क निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सड़क खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढ़ाउने सूचनामा उल्लेख गरिएको छ। त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सड़क खण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा रहेकाले उक्त सड़कको काठमाण्डु जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ। यसै गरी धादिङको गल्छी गजुरी खण्ड पनि साँगुरो र जोखिमपूर्ण रहेकाले पोखरे भीर क्षेत्रमा सड़क चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ। सूचना अनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरे भीर क्षेत्रमा यही मंगिर 24 गतेदेखि आगामी पुष 1 गतेसम्म बिहान 10:30 बजेदेखि अपरान्ह 3:30 बजेसम्म सड़क आवागमन बन्द हुनेछ। सो समयमा वैकल्पिक सड़क प्रयोग गरिदिन तथा आफ्नो यात्रा समयलाई सो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न सूचनामा आग्रह गरिएको छ। कैलाली स्थित नेपाल भारत सीमा नाकामा सुरक्षा सतर्कता बढ़ाइएको छ। आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाल भारत सीमा नाकामा सुरक्षा सतर्कता बढ़ाइएको हो। परिचय नखुलेका शंकास्पद व्यक्ति वा समूह अवैध तरिकाले कैलालीमा प्रवेश गर्न सक्ने भएकाले सुरक्षा निकायले चेक जाँचमा कड़ाई गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। चुनाव लगायत अन्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर चेक जाँचमा कड़ाई गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो। प्रशासनले परिचय नखुलेका शंकास्पद व्यक्ति वा समूहलाई जिल्लाभित्र प्रवेश गरेको देखे नजिकको सुरक्षा निकायमा जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ। यसै गरी परिचय नखुलेका परिचित शंकास्पद व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास र कुनै कामकाज गराउने काम नगर्न प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ। कानून न्याय तथा संसदीय मामला मन्त्री अनिल कुमार सिन्हाले विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम मात्र नभई यो नवप्रवर्तन प्रविधि सुरक्षा र मानव केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा नेपाल एयरलाइन्सको क्याबिन क्रु एसोसिएशनद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित पर्यावरण मैत्री र यात्रु अनुकूल हुनका लागि विश्वभरि निरन्तर नयाँ नयाँ नव प्रवर्तन भइरहेको उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षा पछिको नर्सिङ पढ़ाई पीसीएललाई निरन्तरता दिने तयारी गरेको बताउनु भएको छ। चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको संख्या कम भएकाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालिएको बताउनुभयो। मन्त्री गौतमले अहिले मन्त्रालयले विषयगत रूपमा 7 विषयमा सुधार गर्ने गरी काम गरेको बताउनुभयो। मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य श्रमिक स्वास्थ्य महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिनुभयो। सुधारका क्षेत्रमा स्वास्थ्य बीमा सुधार औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचार मुक्त बनाउने गरी काम भइरहेको उहाँले बताउनुभयो। 1000 वर्षभन्दा पुरानो गोर्खाको रिपुम गुम्बामा आगलागी भएको छ। हिजो दिउँसो आगलागी हुँदा 40 वर्ष अघि बनाइएको 3 तले आवास भवन जलेर नष्ट भएको स्थानीय छेवाङ ग्यालजेन लामाले जानकारी दिनुभयो। आगलागीबाट भवनका करिब 50 कोठा लत्ता कपड़ा भाँडा कुडा फर्निचर सबै जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो। मानव अधिकारको विश्वव्यापी घोषणा पत्रलाई स्थानीयकरण गरी नागरिक समाजको तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले नेपालमा 17 राष्ट्रिय मानवाधिकार महाभेला 2082 आयोजना हुने भएको छ। मानवाधिकारका लागि एकल महिला समूहले हिजो ललितपुरस्थित राष्ट्रिय मानवाधिकार आयोगमा पत्रकार सम्मेलन गरी मंगिर 22 देखि 28 गतेसम्म सञ्चालन हुने महाभेलामा लोकतन्त्र मानवाधिकार कानूनी शासन लगायतका विषयमा छलफल हुने जानकारी दिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। सुडानको दक्षिण कोर्डोफान क्षेत्रको कालोगी शहरमा भएको ड्रोन आक्रमणमा परि 33 बाल बालिका सहित कम्तीमा 50 जनाको मृत्यु भएको छ। सुडानको डाक्टर्स नेटवर्क र सेनाले आक्रमणका लागि अर्धसैनिक समूह ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफलाई दोष लगाएका छन्। आरएसएफबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ। अर्धसैनिक समूहले यसको विपरीत सेनालाई डाफर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। यसमा चाडसँगको सीमा क्रसमा रहेको बजार र इन्धन डिपोलाई लक्षित गरिएको थियो। सुडान अप्रेल 2023 गृह युद्धको चपेटामा परेको छ। आरएसएफ र सेनाबीच शक्ति संघर्ष चलिरहेको छ। यी दुई पहिले सहयोगी थिए भने अहिले एक अर्का विरूद्ध लड़िरहेका छन्। भारतको चर्चित पर्यटकीय गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या 25 पुगेको छ। तटीय राज्यको उत्तरी क्षेत्र आपोरामा शुरू भएको आगलागीमा परि मृत्यु हुनेमा नाइट क्लबका कर्मचारीहरूसहित केही पर्यटक रहेका राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले पुष्टि गर्नुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री रामेश्वर खनालले जीएनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि भएकोले आन्दोलन मार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको ग्यारेन्टी खोजेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजको 16 वार्षिक साधारण सभामा अर्थमन्त्री खनालले निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि भएकोले उनीहरूमाथिको आक्रमण ठिक होइन भन्दै निजी क्षेत्रको संरक्षणका लागि सबैले जोर दिनुपर्ने आवश्यकता आउने हुनुभयो। निर्वाचन अपरिहार्य रहेको भन्दै अर्थमन्त्री खनालले कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो भन्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको अनियमितताको एक अंश रहेकोले त्यसलाई राष्ट्र बैंकले अक्षम्य विषयको रूपमा लिएको बताउनुभयो। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले बदलिँदो परिस्थितिमा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरू उत्साहित नै रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे लगायतले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको बताउनु भएको थियो। पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला 11 महिनामा 2,73,646 विदेशी पर्यटकहरू भित्रिएका छन्। त्यसमध्ये 1,15,555 अन्य देशका पर्यटक छन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटकहरू रहेका छन्। सबैभन्दा बढ़ी गत अप्रेलमा 44,763 पर्यटकहरू आएकोमा जनवरीमा सबैभन्दा कम 9,359 पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेको आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालीले उत्पादन गरेको पफ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका पफका नमूनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने औद्योगिक ट्रान्सफ्याटको मात्रा तोकिएको अधिकतम सीमा भन्दा बढ़ी भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। खजुरीको उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको विभागको ठहर छ। यस वर्ष काभ्रे जिल्लामा सुन्तला उत्पादन बढ़ने प्रक्षेपण गरिएको छ। गत वर्ष बाढ़ी पहिरोका कारण जिल्लाको सुन्तला उत्पादन 7% घटेको थियो। जिल्ला कृषि विकास कार्यालयले सुन्तला पकड़ क्षेत्रमा उत्पादनको लगत लिइरहेको कार्यालय प्रमुख कुलप्रसाद दवाड़ीले बताउनुभयो। लगतका आधारमा गत वर्षको भन्दा यस वर्ष 10-15% सुन्तला उत्पादन बढ्न सक्ने देखिएको प्रक्षेपण गरिएको छ। झापा जिल्लामा यस वर्ष 3,50,000 मेट्रिक टन भन्दा बढी बर्खे धान उत्पादन भएको छ। जिल्लामा 72,742.65 हेक्टर क्षेत्रफलमा धान खेती हुँदा 3,54,315.92 मेट्रिक टन बर्खे धान उत्पादन भएको जिल्ला स्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यस वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन घटेको तर उत्पादकत्व भने केही बढेको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल सिजन 2 अन्तर्गत लीग चरणको अन्तिम खेलमा कर्णाली एक्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि 3 रनको रोमाञ्चक जित हासिल गरेको छ। आइतबार कीर्तिपुर स्थित त्रिवी क्रिकेट रंगशालामा कर्णालीले दिएको 130 रनको सामान्य लक्ष्य जनकपुरले पछ्याउन सकेन। जनकपुरले 20 ओभरको समाप्तिमा 7 विकेट गुमाउँदै मात्र 126 रन बनाउन सक्यो। अन्तिम बलमा 5 रन आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालले जीत हात पार्दै साविक विजेता जनकपुरलाई लीग चरणमा कमजोर बनाएको हो। कर्णाली दुई जीतसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। जारी सिजनबाट बाहिरिएको कर्णालीको यो दोस्रो जीत हो। कर्णालीले यसअघि लुम्बिनी लायन्ससँग मात्रै जितेको छ। कर्णालीले पोखरा एभेन्जर्स, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हारेको थियो। साविक विजेता जनकपुरले 7 खेलमा 1 जितसहित तालिकाको अन्तिममा छ। यो टीमले लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौँ गोर्खाजसँग हारेको छ। लीग चरणको अन्तिम खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले 39 बलमा 51 रन जोडे। उनको अर्धशतकले टीम हारबाट जोगिएन, फलत तालिकाको अन्तिम स्थानमा चित्त बुझाउन बाध्य भयो। जनकपुरका संगीत कुरेले दोस्रो सर्वाधिक 25 रन जोडे। जान निकोल लेफ्टी इटनले अभिजित 13 रन जोडे। ओपनर आसिफ शेख र ब्याटर अनिल शाहले रनको खाता खोल्न सकेनन्। ओपनर माज सदाकतले 12 रन जोडे। नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। आइतबार भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरी एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो। प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफलाई 3-1 को सेटमा पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै पुलिसले नगद 2,00,000, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सीमित एपीएफले नगद 1,00,000, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी भागमा आंशिक बद्दी रोही, सोही प्रदेशका हिमाली भागको एक दुई स्थानमा हल्का वर्षा, हिमपात तथा कोशी र बागमती प्रदेशको हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 18 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.2 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त भरे साँझ 5:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा 5 पूर्व मन्त्री सहित 55 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि हिजो एकै दिन 33 दलद्वारा निवेदन पेश। निर्वाचनको वातावरण बनाउन सहयोगका लागि प्रधानमन्त्री सुशीला कार्कीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह। सुडानमा ड्रोन आक्रमणमा परि 33 बाल बालिका सहित 50 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको लीग चरणको अन्तिम खेलमा कर्णाली एक्सद्वारा जनकपुर बोल्ड्स 3 रनले पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।